आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
आदरणीय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थी नाममा तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन, जय मसीह तथा नमस्कार। श्रोता, आज पनि तपाईहरू परमेश्वरको वचनको अध्ययनको निमित्त आफ्नो रेडियोको सेटको सामुने आइपुगिसक्नु भएको छ। श्रोता, परमेश्वरको वचन अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले मत्ती 26 अध्याय पद 1 देखि 13 पदसम्मबाट परमेश्वरको वचन देखिसकेका छौ। हामीले देख्यौं प्रभु येशूलाई मार्ने षड्यन्त्र र सिमोन कोरीको घरमा मरियम भन्ने स्त्रीले प्रभु येशूको शिरमा बहुमूल्य अत्तर खन्याए। आज हामी बाँकी पदहरूबाट परमेश्वरको वचनको अध्ययन गर्नेछौ, अर्थात मत्ती 26 अध्याय 14 पददेखि 75 पदसम्म आज हामी परमेश्वरको वचन हेर्नेछौ। सबभन्दा पहिले हामी देख्नेछौ यहुदा इस्करियोतीले प्रभु येशूलाई बेच्ने गुप्त योजना। आउनुहोस् मत्ती 26 अध्याय 14 पददेखि 16 पद हेर्दै अगाडि बढौ। यहाँ यस प्रकार लेखिएको छ, तब 12 मध्ये एकजना यहुदा इस्करियोत भन्ने चाहिँ मुख्य पुजारीहरू कहाँ गयो र भन्यो, यदि मैले उहाँलाई तपाईहरूका हातमा पक्राइदिए भने मलाई के दिनुहुन्छ? तिनीहरूले त्यसलाई चाँदीका 30 सिक्का दिए। त्यसै बखतदेखि यहुदाले उहाँलाई पक्राइदिने मौका खोज्न थाल्यो। मित्र, प्रभु येशूलाई धोका गर्ने यहुदाको प्रस्ताव सुन्दा ती यहुदी अगुवाहरूलाई धेरै खुशी लाग्यो। येशूलाई तिनीहरूको हातमा सुम्पिदिनको निमित्त यहुदी अगुवाहरूले यहुदा इस्करियोतलाई चाँदीका 30 टुक्रा दिए। अब यहुदाको सहायताबाट येशू प्रभुलाई मार्न लगाउन यहुदीहरूलाई सजिलो हुन्थ्यो। यहुदाले किन प्रभु येशूलाई धोका गर्यो? अवश्य यहुदाले आफ्नो हृदय प्रभु येशूलाई शुरूदेखि नै कहिले दिएका थिएनन्। योहन्ना 12 अध्यायको 6 पद अनुसार यहुदा चोर थिए। येशू मसीहको संसारिक राज्यमा ठूलो अख्तियार हुने आशाले मात्र यहुदा येशूको पछि लागेका थिए। तर जब यहुदालाई अन्त्यमा येशूको संसारिक राज्य अब फेरि हुँदैन र बेथानीमा ती आइमाईले साँच्ची नै प्रभु येशूलाई गाड्नको निम्ति त्यो बहुमूल्य मलहम अर्थात अत्तर घसिदिएकी थिइन् भन्ने याद आयो, तब त्यसले अझ येशूको पछि लाग्नुमा कुनै फाइदा केही देखेनन्। त्यसकारण पैसाको लोभी भएर यहुदाले चाँदीका 30 टुक्राको लागि प्रभु येशूलाई धोका गर्यो। योहन्ना 13 27 पद अनुसार शैतान त्यसभित्र पस्यो। यसपछि हामी देख्नेछौ आखिरी भोज पद 17-19 मा यस प्रकार लेखिएको छ, अब अख्मिरी रोटीको चाडको पहिलो दिन चेलाहरूले येशू कहाँ आएर भने, तपाईँको निम्ति निस्तार चाडको भोज खाने प्रबन्ध हाम्रो कहाँ गरौं? उहाँले भन्नुभयो, शहरमा एकजना मानिस कहाँ जाओ र तिनलाई भन, गुरूज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ, म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार चाड मान्नेछु। तब येशूको आदेश अनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार चाडको प्रबन्ध मिलाए। अहिले प्रभु येशु आफ्ना चेलाहरूसँग माथिल्लो तलामा जानुहुन्छ र त्यहाँ उहाँ आफूलाई धोका दिने व्यक्तिको बारेमा जानकारी दिनुहुन्छ। यहाँ भनिएको छ 20-22 पदमा, साँझ भएपछि उहाँ 12 चेलाहरूसँग खाना बस्नुभयो। उहाँहरूले खाइरहनु भएको बेला उहाँले भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरू मध्ये एकजनाले मलाई पक्राइदिनेछ। तब तिनीहरू साह्रै दुखित भएर प्रत्येकले उहाँलाई सोध्न लागे, प्रभु के त्यो म नै हुँ? जब यो कुरा प्रभुबाट सुने हरेक चेलाहरू छक्क परे र त्यसो गर्ने व्यक्ति को हुन् भनेर जान्न उत्सुकता जाग्यो। तिनीहरूले सोचे कि त्यो व्यक्ति मही त होइन वा प्रभुले मलाई त भनिरहनु भएको होइन। यो सोच्दै तिनीहरू छक्क परिरहेका थिए। अनि 23-25 पदमा भनिएको छ, अनि उहाँले भन्नुभयो, जसले मसँगै थालमा रोटी चोपेको छ त्यसैले मलाई पक्राइदिनेछ। मानिसको पुत्र त उसको विषयमा धर्मशास्त्रमा लेखे बमोजिम जानेछ, तर धिक्कार त्यस मानिसलाई जसद्वारा मानिसको पुत्र पक्राइनेछ। त्यो मानिस त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो। तब उहाँलाई पक्राइदिने यहुदाले सोध्यो, गुरूज्यू के त्यो म नै हुँ? उहाँले त्यसलाई भन्नुभयो, तिमी आफैले भन्यो। मित्र, प्रभु स्पष्ट पार्नुहुन्छ कि त्यो धोकेबाज व्यक्ति यहुदा इस्करियोती नै हुन् भनेर। यहाँ यो कुरा टिप्पोट गर्न चाखलाग्दो कुरा छ कि सबै चेलाहरूले उहाँलाई प्रभु भने, तर उसले अर्थात इस्करियोतीले उहाँलाई प्रभु भनेन, खालि गुरूज्यू मात्र भने। अहिले यस समयमा यहुदाले कोठा छोड्यो। युहन्नाको रेकर्ड अनुसार युहन्ना 13:30 पदमा भनिएको छ, तब रोटीको टुक्रा लिएपछि त्यो तुरुन्तै बाहिर निस्किहाल्यो। त्यस बेला रात परेको थियो। अनि 26-28 पदमा लेखिएको छ, तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, लेऊ खाओ, यो मेरो शरीर हो। तब कचौरा पनि लिएर धन्यवाद दिए। उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, तिमीहरू सबैले यसबाट पियौ, किनभने यो नयाँ करारको मेरो रगत हो जो धेरैको निम्ति पापको प्रायश्चितको लागि बहाइन्दछ। येशु र उहाँका बाँकी 11 चेलाहरूले आखिरी भोज खानुहुँदा उहाँले रोटी लिएर भन्नुभयो, लेऊ यो मेरो शरीर हो। लुका 22:19 पद अनुसार रोटी लिनुभएपछि येशुको पूरा भनाइ यही थियो, तिमीहरूको निम्ति दिइएको यो मेरो शरीर हो, मेरो सम्झनामा यो गर्ने गर। यी शब्दहरू भनेर येशुले भोजको सेवाको पहिलो भाग स्थापन गर्नुभयो, यो मेरो शरीर हो। रोटी चाहिँ येशुको शरीरको संकेत वा लक्षण हो। प्रभु भोजको रोटीले येशुको शरीरको प्रतिनिधित्व गर्दछ। त्यो रोटी येशुको उपस्थितिको एउटा चिन्ह पनि हो। जहिले पनि हामी प्रभु भोज मनाउँछौ, तैले जसरी रोटी भौतिक प्रकारले हामीसँग छ, त्यसरी प्रभु येशु पनि आत्मिक प्रकारले हामीसँग हुनुहुन्छ, जसले आफ्नो त्यो शरीर हाम्रो पापको निम्ति टुक्र्याउनु भयो, अर्थात बलिदान दिनुभयो क्रुसमा। येशुले भन्नुभयो, जीवनको रोटी म नै हुँ। जस्तो हाम्रो शारीरिक जीवन रोटीले पालन पोषण गरिएको हुन्छ, त्यस्तै हाम्रो आत्मिक जीवन येशुबाट पालन पोषण गरिएको पनि हुन्छ। लुका 22:19 पद अनुसार उहाँले भन्नुभयो, तिमीहरूको निम्ति दिइएको यो मेरो शरीर हो। येशुले रोटी भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो। उहाँको शरीर पनि भाँचिएको थियो। येशुले उहाँको शरीर, उहाँको जीवन हाम्रो निम्ति अर्पण गर्नुभयो। उहाँ धेरैको छुटकाराको निम्ति आफ्नो प्राण दिन यो संसारमा आउनुभयो। मित्र, रोटी र दाकमध्य दुवैले प्रभु येशु ख्रीष्टको मृत्युको बताउँदछ, वा तपाईँ र मेरो पापको निम्ति आफ्नो शरीर क्रुसमा दिई पापको प्रायश्चितको निम्ति खुन बहाउनु भएको तथ्यको बताउँदछ। अनि हामीले जबसम्म उहाँ आउनुहुन्न तबसम्म उहाँको सम्झनामा यसको पालन गर्न आवश्यक छ। 29 पदमा भनिएको छ, तर म तिमीहरूलाई भन्दछु कि दाको यस फलबाट म तबसम्म पिउने छैन जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिन। यो निस्तार पर्वको प्रभुभोज फेरि ख्रिष्टको 1000 वर्षीय राज्य युगमा पुनस्थापित गरिएको छ वा पुनस्थापित गरिनेछ। प्रभुले भन्नुभयो कि त्यस राज्यमा प्रभुले दाक मध्ये पिउनुहुनेछ। यसको अर्थ यो हो कि त्यस समयको निस्तार पर्वले
पछाडि क्रूसमा उहाँको मृत्युतिर संकेत गर्नेछ वा हेर्नेछ। त्यो निस्तार पर्वको प्रभुभोजले जसरी उहाँको आगमनको शताब्दी शताब्दी समय हेरिरहेको थियो, त्यसरी नै हजार वर्षीय राज्य अवधिले उहाँको आगमनको हेर्दछ। अनि त्यस पदमा हामी पढ्दछौ, एउटा भजन गाएपछि उहाँहरू जैतुन डाँडातिर निस्किएर जानुभयो। यसपछि हामी देख्छौ कि पत्रुसको इन्कार, पत्रुसको इन्कारको भविष्यवाणी 31 पदमा भनिएको छ, तब येशूले तिनीहरूलाई भन्नुभयो, आज राति मेरो कारणले तिमीहरू पछि हटिजानेछौ, किनभने येशू लेखिएको छ, म गोठालालाई प्रहार गर्नेछु र बगालका भेड़ाहरू जताततै छरपष्ट हुनेछन्। यो कथन चाहिँ जकरिया 13 अध्यायको 7 पदमा उल्लेखित अगमबाड़ीबाट उद्धृत गरिएको हो। अनि 32 र 33 पदमा भनिएको छ, तर म मृत्युबाट जीवित भएपछि तिमीहरू भन्दा अघि गालिलमा जानेछु। पत्रुसले उहाँलाई जवाब दिए, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन। यो कस्तो त्याग, कस्तो बलिदान होइन? के तपाईँ सोच्नुहुन्छ कि वास्तवमा तिनीले यो गर्नेछन्? हामी निम्न पदमा यसको स्पष्ट रूपमा देख्नेछौ। 34 र 35 पदमा भनिएको छ, पत्रुसले उहाँलाई जवाब दिए, तपाईँको कारणले सबैजना पछि हटे तापनि म कहिल्यै पछि हट्ने छैन। येशूले तिनलाई भन्नुभयो, साँच्चै म तिमीलाई भन्दछु, आजै राति भाले बास्न अघि तिमीले मलाई तीनपल्ट इन्कार गर्नेछौ। पत्रुसले उहाँलाई भने, मैले तपाईसँग मर्नु परे तापनि म तपाईँलाई इन्कार गर्ने छैन। अरू सबै चेलाहरूले पनि त्यसै भने। यहाँ पत्रुस भन्छन् कि कुनै पनि हालतले उहाँलाई इन्कार गर्ने छैन, यतिसम्म कि आफ्नो जीवन दिन पनि तिनी तयार थिए। मित्र, यो सानोतिनो त्यागको कुरा थिएन, तर वास्तवमा उनले जे भने त्यसको पालन गर्न सकेनन्। मुखले भन्न सजिलो छ, तर त्यसलाई व्यवहारमा लगाउन कठिन छ। बाइबलले बताउँछ, त्यही रात भाले बास्न भन्दा पहिले पत्रुसले तीनपल्ट प्रभुलाई इन्कार गर्यो, जस्तो कि प्रभु येशूले उनको बारेमा पहिले नै अगमबाड़ी गरिसक्नु भएको थियो। यसपछि गेतसमनीमा जानुभएको देख्छौ। 36-39 पदमा भनिएको छ, तब येशू गेतसमनी भन्ने ठाउँमा तिनीहरूसँग जानुभयो र चेलाहरूलाई भन्नुभयो, तिमीहरू यहाँ बस, म चाहिँ अलि पर गएर प्रार्थना गर्छु। र आफूसँग पत्रुस र जब्दियाका दुई छोराहरूलाई लिएर उहाँ शोकित र व्याकुल हुनु लाग्नुभयो। तब उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो प्राण गहिरो शोकले मरतुल्य भएको छ, तिमीहरू यही बस र मसँग जाग रहो। अनि उहाँले अलि अगाडि गएर लम्पसार परि प्रार्थना गर्नुभयो, हे मेरो पिता, हुन सक्छ भने यो कचौरा मबाट हटोस्, तरै पनि मैले इच्छा गरे बमोजिम होइन, तर तपाईँले इच्छा गर्नुभए बमोजिम होस्। हामीले यहाँ प्रभु परमेश्वरले प्रार्थना गर्नुभएको कुरामा आफ्नो ध्यान आकर्षण गर्न आवश्यक छ। कचौराले उहाँको क्रूसको प्रतिनिधित्व गर्दछ र उहाँमाथि चाहिँ संसारको सम्पूर्ण पापहरू राखिएका छन्। यसको मतलब यो हो, उहाँ निर्दोष पापरहित हुनुहुन्थ्यो, तापनि हाम्रो निम्ति पाप बनाइयो। त्यस क्रूसमा सम्पूर्ण मानव जातिका पापहरू हालिएका थिए। कति धेरै उहाँले भएको महसुस गर्नुभयो जब उहाँ माथि त्यो पाप लगाइयो। यो एक पवित्र व्यक्तिको निम्ति असहनीय व्याकुलताको अनुभव थियो। यो कुराको ध्यान दिनुहोस् कि उहाँ क्रूसबाट भाग्न विन्ती गरिरहनु भएको छैन, तर उहाँ परमेश्वरको इच्छा नै पूरा होस् भनी प्रार्थना गरिरहनु भएको छ। म विश्वास गर्छु कि त्यहाँ उहाँले कलवरीमाथि विजय पाउनुभयो। निसन्देह शैतानद्वारा उजाड स्थानमा जस्तै उहाँलाई यहाँ परीक्षा गरियो। अनि 42 पदमा यस प्रकार लेखिएको छ, फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, मेरो पिता, मैले यो नपी हुँदैन भने तपाईँकै इच्छा पूरा होस्। उहाँ यसको स्वीकार गरिरहनु भएको थियो। हाम्रो प्रभु क्रूसबाट बच्न भाग्न यो प्रयत्न गरिरहनु भएको थिएन। आफ्नो मानवतामा सम्पूर्ण संसारका पापहरू आफूमाथि राखिएकोले गर्दा भयंकर त्रास र प्रतिकूल महसुस गर्नुभयो र उहाँ यसबाट केही समयको निम्ति डर र त्रासमा पछि हट्नु भएको थियो। तर उहाँले आफैलाई पिताका सुम्पिदिनुभयो वा पिताको इच्छा पूरा गर्न आउनु भएको थियो। अहिले उहाँसँग गेतसमुनीमा भएका चेलाहरूलाई हेरौं, पत्रुस, याकुब र युहन्ना त्यहाँ थिए। उहाँको पहिलो प्रार्थनापछि उहाँ तिनीहरू कहाँ आउनुभयो र तिनीहरू सुतिरहेको पाउनुभयो। 40 र 41 भनिएको छ, तब उहाँ चेलाहरू कहाँ आएर तिनीहरूलाई निदाइरहेको भेटाउनुभयो र पत्रुसलाई भन्नुभयो,
कि तिमीहरू मसँग एक घण्टा पनि जागा बस्न सक्दैनौ? जागा रहौ, प्रार्थना गर र परीक्षामा नपर। आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ। जागा रहौ र प्रार्थना गर र परीक्षामा नपर। परीक्षा के थियो? कसले तिनीहरूलाई परीक्षा गर्न गइरहेको थियो? मित्र, शैतान त्यहाँ थियो। येशूले अदृश्य शत्रुसँग संघर्ष गर्नुभयो, अनि यो कुरा स्पष्ट छ। गेतसमुनिमा उहाँ त्यस शत्रुमाथि विजय गर्नुभयो। कलवरीको विजय गेतसमुनिमा थियो। 42 पदमा भनिएको छ, फेरि दोस्रो पल्ट गएर उहाँले प्रार्थना गर्नुभयो, मेरो पिता, मैले यो नपी हुँदैन भने तपाईँकै इच्छा पूरा होस्। उहाँले आफैलाई पिताको इच्छामा सम्पूर्ण रूपमा सुम्पिदिनुभयो। 43 45 भनिएको छ, उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेको भेटाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र गएर फेरि उही शब्दहरू दोहोर्याउँ तेस्रो पल्ट प्रार्थना गर्नुभयो। तब उहाँ चेलाहरू कहाँ आएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू अझै सुतिरहेका र विश्राम गरिरहेका छौ, हेर समय नजिक आइपुगेको छ, मानिसको पुत्र पापीहरूको हातमा पर्न लागेको छ। अनि 46-53 पदमा भनिएको छ, उहाँ बोल्दा बोल्दै 12 मध्येको एकजना अर्थात यहुदा आयो। त्यससँग मुख्य पुजारीहरू र जनताका धर्मगुरूहरूले पठाएको एउटा ठूलो भीड तरवार र लाठा लिएर आयो। उहाँलाई पक्रैदिनेले तिनीहरूलाई एउटा संकेत दिएको थियो, जुन मानिसलाई मै खान्छु तिनी नै हुन्, तिनलाई समात। तुरन्त येशू कहाँ गएर त्यसले भन्यो, हे गुरू प्रणाम, र त्यसले उहाँलाई मै खायो। येशूले त्यसलाई भन्नुभयो, मित्र, तिमी जे गर्न आएका छौ त्यो गरिहाल। तब तिनीहरूले अघि आएर येशूलाई समाति गिरफ्तार गरे। येशूको साथमा हुनेहरू मध्ये एउटाले हात बढाएर आफ्नो तरवार झेक्यो र मुख्य पुजारीको दासलाई प्रहार गर्यो र त्यसको कान छिनाइदियो। तब येशूले तिनलाई भन्नुभयो, तिम्रो तरवार म्यानमा हाल, किनभने तरवार लिने सबै तरवारले नष्ट हुनेछन्। तिमी के ठान्दछौ कि म आफ्ना पितालाई विन्ती गर्न सक्दिन र उहाँले तुरन्तै स्वर्गीय दूतहरूका 12 पल्टन भन्दा बढी मेरो निम्ति पठाइदिनु हुन्न र? अमित्र, तब आफ्ना चेला यहुदाले येशूलाई चुम्बन गरेर उहाँलाई धोका गर्यो, अनि भीड़ले येशूलाई पक्रियो र पत्रुसको चेत खुल्यो। के हुँदैछ भन्ने तिनले बल्ल बल्ल याद आयो। तुरन्तै तिनले येशूको रक्षा गर्न उठे, तर तिनले के गरे? मूर्ख काम गरे। तिनले आफ्नो तरवार थुतेर त्यहाँ आएको प्रधान पुजारीको दासको दाहिने कान चट्टै काटिदिए। सम्भवत येशूका मुख्य चेला पत्रुस निन्द्रामा परेर परमेश्वरको निम्ति केही गरिरहेका थिएनन् र बिउजेर तिनी परमेश्वरको इच्छाको विरोध गरिरहेका थिए। पत्रुसले त्यति बेलासम्म येशूले दुःख भोग्नु र मर्नुपर्छ भन्ने परमेश्वरको योजनाको बुझ्न सकेका थिएनन्। तब येशूले पत्रुसलाई हप्काउनुभयो र प्रधान पुजारीको दासको कान फेरि जोडेर निको पारिदिनुभयो। लुका 22:51 पद अनुसार, तब उहाँले पत्रुसलाई भन्नुभयो, तरवार लिने सबै तरवारले नष्ट हुनेछन्। त्यसको अर्थ यो हो, बल जफतले बल जफतलाई पैदा गर्दछ। त्यस बेलामा चेलाहरूले धेरै हतियार भएका त्यस भीड़को विरूद्धमा लड्न कोशिश गरेका भए तिनी सबै नै मारिने थिए। येशूले यहाँ सिकाउनु भएन कि हर स्थितिमा तरवार कहिले थुत्नु हुँदैन। येशू त्यही बेलाको स्थितिको बारेमा मात्रै कुरा गर्दै हुनुहुन्न थियो, तर सबै युगको बारेमा पनि। तब येशूले पत्रुसलाई सम्झाउनु भयो कि परमेश्वरले उहाँलाई बचाउन इच्छा गर्नु भएको भए उहाँले तत्काली 12 पल्टन भन्दा बढी स्वर्गीय दूतहरूलाई येशूको रक्षा गर्न पठाउन सक्नुहुन्थ्यो। उहाँको मनसाय पूरा गर्न पत्रुसको सहायता चाहिएको थिएन। हामीले यो याद गर्न आवश्यक र असल हुन्थ्यो कि परमेश्वरलाई हाम्रो कुनै सहायताको खाँचो पनि हुँदैन। हामीले सेवा गरे पनि नगरे पनि उहाँले आफ्नो मनसाय आफ्नो उद्देश्य पूरा गर्न सक्नुहुन्छ। अर्को शब्दमा प्रभु पत्रुसलाई भन्नुहुन्छ कि मलाई तिम्रो सानो तरवारको आवश्यक छैन, म धार्मिक शासकहरूको विरूद्धमा युद्ध गर्न आएको होइन, म संसारका पापीहरूको लागि मर्न आएको हुँ। अनि 54 पदमा भनिएको छ, तर त्यसो भएदेखि यी कुरा यसरी हुनै पर्छ भनी धर्मशास्त्रमा लेखिएको कुरा कसरी पूरा हुने? हेर्नुहोस् त, हाम्रो प्रभुले शास्त्रको कुरा पूरा गरिरहनु भएको छ। मतीले यो कुरा स्पष्ट पार्दछन्। अनि 55 पदमा भनिएको छ, त्यसै बेला येशूले भीड़लाई भन्नुभयो, डाकुको विरूद्धमा आए झैं मलाई पक्रन तरवार र लाठाहरू लिएर तिमीहरू किन आयौ? म दिनहुँ मन्दिरमा शिक्षा दिँदै बस्थे र तिमीहरूले मलाई पक्रेनौ। मित्र, तर उहाँको समय अहिले आएको छ। उहाँ सारा पापी मानिसहरूको पापको लागि मर्न गइरहनु भएको छ। अनि 56 पदमा हामी पढ्छौं, तर अगमभक्तहरूका धर्मशास्त्र पूरा होउन् भनी यी सबै हुन आएका हुन्। तब सबै चेलाहरू उहाँलाई छोडेर भागे। येशूले पहिले नै यसको बारेमा भविष्यवाणी गर्नुभएको थियो। अहिले सबै चेलाहरूले उहाँलाई छोडे। यसपछि हामी देख्छौ येशू प्रधान पुजारीको सामुने। 57 पदमा भनिएको छ, येशूलाई पक्रनेहरूले उहाँलाई प्रधान पुजारी कैफा कहाँ लगे। त्यहाँ शास्त्रीहरू र धर्मगुरूहरू भेला भएका थिए। हामी पछिबाट थाहा पाउँछौ कि कैफासको ससुरा यो सबैको खास उक्साउने व्यक्ति थिए। तर येशूलाई प्रधान पुजारी कैफासको सामुन्ने ल्याउन आवश्यक छ, पहिलो अभियोगको लागि, किनभने धार्मिक अगुवाहरू रोमी सरकारलाई उहाँको निम्ति मृत्युदण्ड माग्न गइरहेका छन्। तिनीहरूले यो कुराको त्यसै रात तय गर्नुपर्ने आवश्यक छ कि भोलि बिहान पिलातसको सामुन्ने तिनीहरू जाँदा येशूको विरूद्धमा के अभियोग लगाउन सक्छन्। अनि 58 पदमा भनिएको छ, तर पत्रुस टाढैबाट प्रधान पुजारीको भवनको आँगन समय उहाँको पछि पछि लागे र अन्त्यमा के हुने हो सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे। सिमोन पत्रुसले टाढैबाट येशूलाई पछ्यायो। मित्र, हामी सबैको लागि येशूलाई टाढैबाट पछ्याउने काम खतरनाक हुन्छ। हामीलाई युहन्ना 18 अध्याय 15 र 16 पदमा भनिएको छ कि युहन्नाको सहायताले पत्रुस पुजारीको आँगनसम्म प्रवेश गर्न पाए। उसले त्यहाँ परिणाम के हुँदो रहेछ सो हेर्न पर्खे र केही क्षण पछि उसले प्रभुलाई इन्कार गर्नेछन्। 59 र 60 पदमा भनिएको छ, अब मुख्य पुजारी र जम्मै महासभाले येशूलाई मृत्युदण्ड दिनलाई उहाँको विरूद्धमा झुटो गवाही खोज्न लागे। धेरै झुटो गवाही दिनेहरू आए, तर तिनीहरूले कुनै प्रमाण पाएनन्। आखिरमा दुईजना अघि आए। देख्नुभयो, धार्मिक मुख्य पुजारीहरूसँग प्रभु येशूको विरूद्ध लगाउने कुनै अभियोग मुद्दा नभएकोले गर्दा तिनीहरूले झुटो गवाहीहरू खोज्नु परेको थियो। अनि झुटो गवाहीहरू ल्याउनु भनेको चाहिँ तिनीहरूलाई पनि छानबिन केरकार गरिने थिए। पिलातस सोधपुछको निम्ति कौतूहल भएका व्यक्ति हुन सक्थे, अनि उनी त्यस्तै थिए र उसले झिझो गर्ने प्रश्नहरू सोध्न सक्ने थिए। अन्तिममा तिनीहरूले दुईवटा साक्षीहरू पाए। अनि 61 पदमा हामी पढ्छौं, यस प्रकार लेखेको छ, र भने यस मानिसले म परमेश्वरको मन्दिर भत्काएर तीन दिनमा यसलाई निर्माण गर्न सक्छु भन्यो। युहन्ना 2 अध्याय 19-22 पद अनुसार चेलाहरूले पनि यो उहाँको कथनको बुझेका थिएनन्। यस मन्दिरलाई भत्काइदिऊ र म तीन दिनमा यसलाई खड़ा गर्नेछु। तिनीहरूले येशू प्रभुको पुनरुत्थान नभइन्जेलसम्म कति पनि बुझेका थिएनन्। यो स्पष्ट छ कि झुटो गवाही येशू प्रभुले त्यो कथन बनाउनु भएको बेलामा उपस्थित थिए, तर उसले यस कथनको सटीक र सही रूपले उद्धृत गरेनन्। 62 पदमा भनिएको छ, त प्रधान पुजारीले उठेर उहाँलाई भने, के त केही जवाब दिँदैनस्? यी मानिसहरूले तेरो विरूद्धमा दिएको गवाही के हो? उसले प्रभु येशू ख्रीष्टलाई उत्तर दिन लगाउनलाई कोशिश गर्दछन्, ताकि यहुदी पञ्चायतले कस्तो किसिमको बहस प्रयोग गर्ने सो थाहा पाउन सकुन्। अनि 63 पदमा भनिएको छ, तर येशू चुप रहनुभयो। प्रधान पुजारीले उहाँलाई भने, जीवित परमेश्वरको शपथ खाएर भन्दछु, हामीलाई बता, के त परमेश्वरको पुत्र ख्रिष्ट होस्? उसले प्रभु येशू ख्रिष्टलाई शपथको प्रभाव मुनि ल्याउँदछन् र विशेष प्रश्न सोध्दछन्, के त परमेश्वरको पुत्र ख्रिष्ट होस्? अनि 64 पदमा भनिएको छ, येशूले तिनलाई भन्नुभयो, तपाईँले नै भनिहाल्नुभयो, तापनि म तपाईँहरूलाई भन्दछु, अब उपरान्त तपाईँहरूले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसेको र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ। येशूले भन्नुभयो, तपाईँले नै भन्नुभयो। येशूले आफैलाई मानिसको पुत्रको उपाधिको दावी गर्नुहुन्छ। डाक्टर वर्डफिल्डले भन्नुभयो कि यो प्रभुसँग भएको सर्वोच्च उपाधि हो। यो उपाधि अगमवक्ताहरूले प्रयोग गर्थे र यो हामी दानियल र इजिकियलमा देख्छौ। यो ईश्वरत्वको उपाधि थियो। उहाँसँग यो कथनमा दावी गर्नुभएको उपाधि भन्दा कुनै महान श्रेष्ठ उपाधि छैन र थिएन।
अब उपरान्त तपाईले मानिसको पुत्रलाई सर्वशक्तिमानको दाहिने हातपट्टि बसेको र आकाशको बादलमा आइरहेको देख्नुहुनेछ। अनि 65 पदमा भनिएको छ, तब प्रधान पुजारीले आफ्नो वस्त्र च्याते र भने, यसले त ईश्वर निन्दा बोल्यो, हामीलाई अब अरू साक्षीहरूको के दरकार पर्यो, तपाईहरूले अहिले यसले बोलेको ईश्वर निन्दा सुनिहाल्नुभयो। तब प्रधान पुजारीले आफ्नो वस्त्र च्याते। यो चाहिँ ईश्वर निन्दा सुनेर अति नै उग्र शोकको संकेत हो। तिनीहरू सोच्दछन् कि अहिले तिनीहरूसँग येशूको विरूद्धमा खास मुद्दा र अभियोग छ। अनि 66-68 पदमा भनिएको छ, तपाईहरूको के राय छ? तिनीहरूले जवाब दिए, यो प्राण दण्डको योग्य छ। तब तिनीहरूले उहाँको मुखमा थुकेर उहाँलाई मुक्का लगाए र कसै कसैले येशु भन्दै थपट लगाए, हे ख्रिस्ट, लौ अगमबाडी भन्, तल हिर्काउने को हो? मित्र, तिनीहरूले प्रभु येशूलाई कति घृणा गर्थे। यो उहाँको भलाइपन, उहाँको धार्मिकता, उहाँको पवित्रता र उहाँ परमेश्वर हुनुहुन्छ भन्ने तथ्यप्रति मानव हृदयको स्वाभाविक प्राकृतिक द्वेष र वैर हो। मेरो मित्र, कतिको महसुस गर्नुहुन्छ होला यदि तपाईँ र म हाम्रो पुरानो स्वभावहरूमा मात्र भए हामीले परमेश्वरलाई उहाँको सिंहासनबाट धकेली निकाल्न कोसिस गर्नेथ्यौं। कोही कोहीले भन्छन् कि परमेश्वर मरिसकेको छ। तपाईँलाई थाहा छ तिनीहरूले किन त्यसो भने? किनभने तिनीहरू उहाँलाई पदच्युत गर्न चाहन्छन्। मानव स्वभावले उहाँलाई घृणा गर्छ। यहाँ यहुदी पञ्चायतमा उहाँले पाएको हिर्काई, कुटाई, पिटाई, थुकाई अति नै अपमानजनक कुरा छ। अनि 68 पदमा हामी पढ्दछौ, हे ख्रिस्ट, लौ अगमबाडी भन, तल हिर्काउने को हो? तिनीहरूले मजाको खेल खेले। तिनीहरूले उहाँको आँखा छोपेर उहाँको गालामा थप्पड लगाए र उसलाई भन्थे कि कसले उसलाई थप्पड हान्यो? त्यसपछि हामी देख्छौ पत्रुसको इन्कार। हामी यसको अन्य सुसमाचारको पुस्तकमा विवरण सहित हेर्नेछौ। पद 69-73 पदमा भनिएको छ, पत्रुस बाहिर आँगनमा बसिरहेका थिए। एउटी नोकर्नीले तिनी कहाँ आएर भनी, तिमी पनि गलिल निवासी येशूसँग थियौ। तर तिनले उनीहरू सबैको सामुने इन्कार गरेर भने, तैले के भन्दैछस्? म जान्दिन। तिनी बाहिर दलानमा निस्केपछि अर्कीले तिनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, यो मानिस पनि येशु नासरीसँगै थियो। तिनले फेरि शपथ खाएर इन्कार गरे, म ती मानिसलाई चिन्दिन। अनि अलि बेर पछि त्यहाँ भएकाहरूले पनि नजिक आएर पत्रुसलाई भने, साँच्चै तिमी पनि तिनीहरू मध्येका एक हौ, किनकि तिम्रो बोलीले नै तिमीलाई जाहिर गर्दछ। मित्र, गालिलमा बस्ने मानिसहरूको बोल्ने भाषाको उच्चारण यहुदियाको भन्दा अलिक फरक थियो। त्यसकारण तिनीहरूको भाषा, बोलीको लवज स्पष्ट रूपमा चिनिन्दथ्यो। पत्रुससँग गलिलको भाषा बोल्ने शैली थियो अनि त्यहाँका मानिसहरूले त्यो चिनिहाले। अनि 74 पदमा भनिएको छ, तब पत्रुसले आफैलाई शराबले शपथ खान लागे, म ती मानिसलाई चिन्दै चिन्दिन। अनि तुरन्तै भाले बास्यो। यस व्यक्तिले उनी कति कमजोर थिए, कति शिथिल थिए भन्ने कुराको महसुस गरेनन्। तर हाम्रो प्रभुले प्रार्थना गर्नुभयो उसको विश्वास पतित हुन नसकोस् भनेर, अनि त्यो भएन पनि। अनि 75 पदमा हामी पढ्छौं, तब पत्रुसलाई येशूले भन्नुभएको यो कुरा याद आयो, भाले बास्न अघि तिमीले मलाई 3 इन्कार गर्नेछौ। तब तिनी बाहिर गएर धुरु धुरु रोए। सिमोन पत्रुस गलत स्थानमा थिए। उसको लागि यो परीक्षाको स्थान थियो। उनी अति नै ठूलो अपराधको दोषी थिए। तर पनि पत्रुसले पश्चाताप गरे र प्रभु येशूसँगको संगतिमा पुनः फर्किआए, जसलाई उनी अति नै माया गर्थे। भन्नु नै पर्दा पत्रुस नै एक व्यक्ति हुन् उहाँले पेन्तिकोस्टको दिनमा पवित्र आत्माको आगमनपछि प्रथम सन्देश प्रचार गर्ने अवसर दिनुभयो। अनि उसको प्रचारद्वारा प्रभुले 3,000 मानिसहरूलाई उद्धारको ज्ञानमा, मुक्तिको ज्ञानमा ल्याउनुभयो। प्रभुले आजको यो वचन अध्ययनद्वारा हामी सबैलाई आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।